नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी स्थानीय तहमा भइरहेको बजेट निर्माण प्रक्रियाबारे छलफल गर्दैछौं। व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षको बजेट निर्माणको चटारो चलिरहँदा स्थानीय तहमा पनि बजेट निर्माणको उस्तै हतारो छ। अधिकार सम्पन्न स्थानीय तहहरू चुनाव मार्फत गठन भएसँगै आगामी आर्थिक वर्ष 2074-75 का लागि बजेट निर्माणको काम धमाधम भइरहेको छ। सरकारले केन्द्रबाट पठाएको सशर्त र निशर्त बजेटलाई मुख्य आयको हिस्साका रूपमा लिँदै गाउँपालिका र नगरपालिकाले आय र व्ययको अनुमानित विवरण तयार पारिरहेका छन्। गाउँ गाउँमा सिंहदरबारको अनुभूति गराउने संविधानको भावना अनुसार सरकारले पनि स्थानीय तहलाई मोटो रकम दिएको छ। तर पहिलो पटक भएर हुन सक्छ स्थानीय तहमा बजेट बनाउन जनप्रतिनिधिहरूलाई निकै मुस्किल परेको छ। कर्मचारीको अभाव अझ त्यसमाथि पनि आर्थिक विषयवस्तु बुझेका कर्मचारी नहुँदा असार मसान्तरभित्रै बजेट बनाउन स्थानीय तहलाई मुस्किल पर्ने देखिएको छ। आजको कार्यक्रममा हामी स्थानीय तहमा बजेट निर्माण गर्दा के कुरामा ध्यान दिने, कस्तो प्रक्रिया अपनाउने, असार मसान्तरभित्रै स्थानीय तहले बजेट स्वीकृत नगराए के हुन्छ जस्ता विषयमा छलफल गर्दैछौ। अनि केही स्थानीय तहका प्रतिनिधिहरूले कसरी बजेट बनाइरहेका छन् उनीहरूको अनुभव पनि समेट्दैछौ। कार्यक्रमको पहिलो भागमा हामीसँग हुनुहुन्छ स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङ। तपाईँलाई उज्यालोमा स्वागत छ।
धन्यवाद।
स्थानीय निर्वाचन भएसँगै स्थानीय तहमा चाहिँ बजेट निर्माणको प्रक्रिया पनि सुरु भइसकेका छ। अब यो स्थानीय तहले चाहिँ स्थानीय तहका गाउँसभा र नगरसभाले चाहिँ आफ्नो बजेट कसरी तर्जुमा गर्नुपर्छ?
विशेष गरेर त अहिले नेपालको संविधानको संवैधानिक व्यवस्था अनुसार स्थानीय व्यवस्थापिकामा स्थानीय कार्यपालिकाले आफ्नो आगामी आर्थिक वर्ष 2074-75 आय व्ययको अनुमान चाहिँ संविधानको धारा 230 बमोजिम पेश गर्नुपर्ने व्यवस्था छ। संविधानको धारा 230 बमोजिम बजेट आय व्ययको विवरण पेश गर्दाखेरि संविधानको धारा 228 बमोजिमको चाहिँ रासो लाउने करका दरहरू सहितको एउटा आर्थिक एनपिएल पेश गर्नुपर्छ। सँगसँगै उहाँहरूले त्यो सर्वसञ्चित कोषबाट रकम निकालेर खर्च गर्नको लागि एउटा विनियोजन विधेयक पनि पेस गर्नुपर्ने हुन्छ। तिनवटा विधेयक सँगसँगै पेस जान्छ। त्योभन्दा अगाडि चाहिँ 7 विभिन्न चरणको स्थानीय तहको योजना तर्जुमाका चरणहरू पार गरेर कार्यपालिकाबाट त्यो चाहिँ स्वीकृत बजेट जति उसको स्रोत छ त्यो स्रोतभित्र रहेर त्यो बजेट चाहिँ फेरि सभामा पेस गर्छ। सभामा पेस गरिसकेपछि सभामा छलफल भइसकेपछि सभाले त्यसलाई संशोधन गरेर या जस्ता तस्तै जुन स्वरूपमा भन्ने अनुमोदन गरेर त्यसलाई चाहिँ स्वीकृत गर्छ। त्यो स्वीकृत गरेको विनियोजन विधेयक एन बन्छ, आर्थिक विधेयक आर्थिक एन बन्छ, त्यसपछि आर्थिक एन अनुसार कर लाउन मिल्छ, त्यसपछि गएर विनियोजन विधेयक अन्तर्गत खर्च गर्न मिल्छ। त्यसरी एउटा स्थानीय तहको व्यवस्थापकीय उसमा चाहिँ परम्परा अनुसार त्यो अब नयाँ नवीन परम्परा हो त्यो अनुसार चाहिँ अब चाहिँ बजेटको तर्जुमा त्यही स्थानीय तहमै हुन्छ, त्यसको प्राथमिकरण स्थानीय तहमै हुन्छ, त्यसले चाहिँ बजेटको कार्यान्वयन गर्ने पनि त्यही स्थानीय तहमा नै हुन्छ। यो ढङ्गले स्थानीय तहको बजेट चाहिँ निर्माण हुन्छ। अहिले
अहिले केन्द्र सरकारले जुन आर्थिक वर्षको अन्त्यमा भनौँ अथवा 2015 भनौँ जसरी बजेट पेस गर्यो संसदमा, त्यही प्रक्रिया चाहिँ हाम्रो स्थानीय तह प्रत्येक स्थानीय तहमा लागू हुन्छ?
त्यो सेम एउटै हो। जस्तै कि अब जसरी नेपाल सरकारले चाहिँ राष्ट्रिय योजना आयोगबाट बजेट चाहिँ स्वीकृत गरेर योजना आयोगको बैठकले पास गरेर नेपालको नेपाल सरकारको मन्त्री परिषदमा पेस गर्छ, मन्त्री परिषदले पेस त्यो बजेट चाहिँ अनुमोदन गरेर अर्थमन्त्रीजीले सभामा बजेट पढ्नुहुन्छ। त्यसरी नै स्थानीय तहमा पनि बजेटको एउटा 7 निर्माणको प्रक्रिया हुन्छ। त्यो चरणमा विभिन्न उसमा चाहिँ समितिमा छलफल भएर अन्तिम भएको बजेट चाहिँ कार्यपालिकामा आएर त्यो छल निर्णय हुन्छ। कार्यपालिकाले सदनमा लगाएर त्यसलाई प्रस्तुत गर्छ। त्यो सदन भनेको स्थानीय सभा हो। धारा 222 बमोजिमको गाउँसभा, 23 बमोजिमको नगरसभामा चाहिँ आफ्नो ठाउँमा पेस गर्नुहुन्छ। र त्यो पेस गरेको ऊ अनुसार चाहिँ त्यसलाई कानुनमा त्यो चाहिँ ऊ चाहिँ एउटा बजेट स्वीकृत हुन्छ धारा 230 बमोजिम र त्यसपछि गएर धारा 226 बमोजिम चाहिँ स्थानीय तहले आफैले पनि अनुसूची आठमा परेका विभिन्न विषयमा चाहिँ कानुन बनाउन पाउँछ भने धारा 218 चाहिँ त्यो कार्यपालिकाले आफैले पनि विभिन्न नियमावलीहरू आफैले बनाउन सक्छन् जस्तै कार्य सम्पादन नियमावली कार्यविधि नियमावली विभिन्न चाहिँ कार्यविधिहरू आफैले स्वीकृत गर्न सक्छन् त्यो व्यवस्था अनुसार एउटा संविधानको पूर्ण रूपमा उल्लेख भएका विषय उसमा धाराहरूमा उल्लेख भएका अधिकारहरू प्रयोग गर्दै स्थानीय व्यवस्थापिकाको पहिलो उसमा चाहिँ अहिले पहिलो अभ्यास भइरहेको छ सबै ढङ्ग ठाउँमा चाहिँ त्यही ढङ्गबाट गइरहेछ भन्ने छैन धेरै केही ठाउँबाट चाहिँ अहिले पनि हिजोको साबिकको गाउँ विकास समिति जिल्ला विकास समिति र नगरपालिका जस्तै गाउँ परिषद नगर परिषद गरेर जस्तै एकदम तामझामका साथ मान्छे बोलाएर ठुलो हलमा कतै चाहिँ पाल टाँगेर खादा लाएर ब्याज लाएर त्यो अतिथि प्रमुख अतिथि बनाएर दिनभरि भाषण गरेर लास्टमा ताली बजाएर गर्ने एउटा सोचका साथ केहीले त्यसरी पनि गर्न खोजिरहनु भएको छ हामीले उहाँलाई भनेका छौँ तपाईँहरूको आफ्नो स्थानीय सरकारको गरिमा स्थानीय व्यवस्थापिकाको गरिमा र त्यो महत्त्वलाई बुझ्नुहोस् त्यसलाई चाहिँ सम्मान गरेर त्यही ढङ्गको एउटा बजेट प्रक्रियाबाट जानुहोस् किनकि संवैधानिक जटिलता भोलि आउँछ कानुनी जटिलता आउँछ भोलि गलत ढङ्गबाट राम्रै कार्यक्रम पेस भएको छ भने प्रक्रिया पुगेन भने भोलि अङ्ग पुगेन भने त्यसले चाहिँ भोलि बेरुजी निस्किन सक्छ त्यसले चाहिँ कानुनी मान्यता नपाउन सक्छ त्यही भएर त्यसलाई त्यो ढङ्गबाट जानुहोस् भनेर भनेका छौँ हामीले हिजोको परम्परागत ढर्राबाट चाहिँ माथि उठेर कमसेकम केन्द्रको सिंहदरबारको जुन डे टु डे एक्सर्साइज हुन्छ नि त्यो एक्सर्साइज चाहिँ तल पनि गर्नु पऱ्यो सिंहदरबार गाउँ गाउँमा पुग्या भनेको सिंहदरबार जति घर गाउँ गाउँमा हुने भन्ने होइन सिंहदरबारले गर्ने कामहरू स्थानीय तहमा पुग्ने हो सिंहदरबारको अधिकारहरू स्थानीय तहमा पुग्ने हो अधिकार पाएर फेरि त्यसको प्रयोग गर्न सकेन भने जानेन भने भोलिको दिनमा दुर्घटना पर्छ त्यो दुर्घटनाको शिकार फेरि स्थानीय तह नै हुन्छ स्थानीय तह भनेको जनता नै पर्छ त्यसको प्रत्यक्ष प्रभाव नेपाली जनतामा पर्छ त्यही हुनाले स्थानीय तहमा स्थानीय सरकारले दिएको सेवा सुविधा स्थानीय तहमै पाउँछ भन्ने जनताको जुन अभिलाषा छ जुन उहाँहरूको उत्कृष्टता छ त्यो उसमा चाहिँ कुठाराघात पार्न भएन र त्यही ढङ्गले चाहिँ स्थानीय जनताको समस्यालाई सम्बोधन गर्ने ढङ्गबाट चाहिँ उहाँहरूले बजेट निर्माण गरेर तर्जुमा गरेर सम्बन्धित सभाबाट पास गराउनु पर्यो सम्बन्धित सभाबाट कानुन बनाएर चाहिँ लागू गर्नु पर्यो भलै केन्द्रमा चाहिँ केही कानुनहरू बन्न बाँकी छन् केही कानुनहरू चाहिँ आउन बाँकी छ एउटा प्रदेश सभा गठन भइसकेपछि सङ्घीय संसदमा चाहिँ विचाराधीन भएको चाहिँ विधेयकहरू पास भइसकेपछि एउटा कानुनको रूप लेला भविष्यमा भलै त्यो आउँदैछ र त्यो नआउन्जेलको लागि अहिले कुनै पनि रोकिने अवस्था छैन किनकि केही कार्यविधिहरू बनाएका छन् नमुना कानुनहरू बनाएका छन् आफ्नो तहबाट सभाबाट स्वीकृत गराएर त्यसलाई लागू गर्न सक्नुहुन्छ
जस्तो सर यो है सात चरण भन्नु बजेट निर्माणको हाम्रो चाहिँ निर्वाचित पदाधिकारीहरू र कर्मचारी साथीहरू जो तल जानुभएको उहाँहरूले पनि यो सात चरण बजेट निर्माणको के हो भन्ने कुरो चाहिँ राम्रोसँग बुझ्नु भएको छैन त्यसलाई अलिकति छोटकरी बुझाइदिनुहोस्
हामीले एउटा दुई पहिलो चरणमा निर्वाचन भएका सबै स्थानीय तहका चाहिँ कम्तीमा उपप्रमुख र उपाध्यक्षज्यूहरू र सम्बन्धित कार्यकारी अधिकृतहरू सम्बन्धित लेखा र रासो हेर्ने साथीहरूलाई चाहिँ ट्रेन पनि गरिसकेका छौँ लगभग त्यसमा आधीभन्दा बढी सम्बन्धित गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको प्रमुखज्यूहरू पनि सहभागी हुनुभएको छ उहाँहरूलाई धेरै कुराहरू यो विषयमा जानकारी गराइसकेका छौँ यो एउटा बाध्यात्मक अवस्था होइन किनकि स्थानीय तहले कहिले बजेट पेस गर्ने भन्ने चाहिँ यो सङ्घीय कानुन अनुसार हुन्छ सङ्घीय कानुन नबनिसकेको अवस्थामा अहिले एउटा कार्यविधि बनाएर हामीले त्यसलाई तल पठाएका छौँ एउटा दिग्दर्शन बनाएका छौँ त्यो दिग्दर्शनले सात चरणको बजेटको कुरा गर्छ जस्तै पहिलो चरणमा चाहिँ सङ्घ र प्रदेशबाट चाहिँ केही वित्तीय अनुदान र समानीकरणको रकमको एगिन भएर आउँछ त्यसपछि गएर त्यही अनुसारको मार्गदर्शनहरू आउँछ त्यो एउटा पहिलो चरण भनेका छौँ दोस्रो चरणमा चाहिँ स्थानीय तहहरूमा गएर चाहिँ त्यहाँ बजेट र उसमा चाहिँ उसको चाहिँ दोस्रो चरणमा गएर वडा भेला भने के अरे बस्ती स्तरको भेला भनेका छौँ बस्ती स्तरको भेला सकिसकेपछि त्यसबाट योजनाहरू विभिन्न उज मागहरू सङ्कलन भएर आउँछन् त्यसपछि वडा स्तरीय भेला उसमा चाहिँ कार्यक्रमहरू भनेका छौँ वडामा गएर चाहिँ त्यसको प्राथमिकरण तोकिन्छ प्राथमिकरण तोकिएपछि कुन कुन प्राथमिकतामा छ भनेर प्राथमिकरण तोकिएपछि त्यसपछि गएर अनि फेरि त्यसमा चाहिँ त्यो छलफल हुनुभन्दा अगाडि चाहिँ एउटा स्रोत त्योभन्दा अगाडि दुईवटा प्रोसेस गर्नुपर्छ एउटा आगामी आर्थिक वर्षमा कुन कुन क्षेत्रमा कर लाउने, कुन कुन क्षेत्रमा चाहिँ त्यसको हाम्रो चाहिँ आम्दानी हुनसक्छ भनेर राजस्व परामर्श समितिबाट बैठक बस्नुपर्छ। त्यो बैठक सकिएपछि चाहिँ अनि त्यहाँबाट हाम्रो चाहिँ एउटा अर्को बैठक हुन्छ, यो चाहिँ स्रोत अनुमान तथा सीमा निर्धारण भन्छ समिति भन्ने हुन्छ, त्यसको चाहिँ अध्यक्षको या प्रमुखको अध्यक्षतामा एउटा समिति बैठक हुन्छ, त्यसले चाहिँ कति स्रोत राजस्वबाट उठ्छ, कति स्रोत चाहिँ केन्द्रबाट आउँछ, कति चाहिँ हामीसँग बचत छ भनेर टोटल हिसाब गर्छ, र कुन कुन सेक्टरमा कति कति खर्च गर्ने, कृषिमा के अरे आर्थिक क्षेत्रमा कति खर्च गर्ने, पूर्वाधारमा कति खर्च गर्ने, विपद व्यवस्थापनमा कति खर्च गर्ने, संस्थाको सुधारमा कति खर्च गर्ने, वन वातावरणको क्षेत्रमा कति कुन कुन क्षेत्रमा खर्च गर्ने हो, त्यो क्षेत्रमा चाहिँ अङ्क उसले तोक्छ। त्यसपछि तोकेपछि वडा बस्ती स्तरमा जान्छ, बस्ती स्तरबाट वडा स्तरमा आउँछ, वडा स्तरबाट फेरि अनि त्यसपछि गएर बजेट समितिमा आएर छलफल हुन्छ। बजेट समितिमा पाँचवटा छुट्टा छुट्टै समितिहरू गठन भएको छ, अहिले चाहिँ सजिलो लागि छवटा समिति बनाइदिएको छ, छवटा समितिहरूमा चाहिँ विभिन्न क्षेत्रका समितिमा छलफल भएर बजेट त्यहाँबाट आफ्नो उसमा चाहिँ तोकिएको सिलिङभित्र फाइनल भएर आएर अनि फेरि कार्यपालिका अब छैटौँ चरणमा कार्यपालिका आउँछ भने चाहिँ कार्यपालिकाले फेरि त्यसलाई चाहिँ बजेट भाषणको रूपमा नीति तथा कार्यक्रमको रूपमा त्यसपछि विषयगत क्षेत्रगत उसमा चाहिँ कार्यक्रमगत बजेटको रूपमा चाहिँ तिनवटा छुट्टा छुट्टै बुक बनाएर फेरि त्यसलाई चाहिँ सम्बन्धित सभामा पेस गर्छ, त्यो सातौँ चरणमा सम्बन्धित सभाबाट स्वीकृत भएर अनि त्यसपछि कार्यान्वयनको लागि कार्यपालिका आउँछ भने चाहिँ यो सात चरणको बजेट तर्जुमाको एउटा टेन्टेटिभ फ्रेमवर्कहरू हामी दिएका छौँ। यसमा सातै चरण पुरै पुराउनु पर्छ भन्ने पनि होइन, कतिपय ठाउँमा चाहिँ अब नपुग्न पनि सक्छ, अहिलेको अवस्था अहिले तत्कालै गर्नुपर्ने अवस्थामा चाहिँ सम्बन्धित सभाले चाहिँ यसको प्रक्रियाहरूलाई छुट्याउन पनि सक्नुहुन्छ, छलफललाई छुट्याउन सक्नुहुन्छ, किनकि त्यो चाहिँ सम्बन्धित सभाले आफैले त्यो डिसिजन गर्ने हुनाले हामीले यो एउटा फ्रेमवर्क दिएका छौँ, त्यो फ्रेमवर्कभित्र उहाँहरूले आफूले गर्नुभयो भने सजिलो हुन्छ भन्ने आशा मात्रै हो हाम्रो।
यो त भयो नगरसभा गठन भइसक्यो, पहिलो चरणमा चुनाव भइसक्यो स्थानीय तहहरूको कुरो, जस्तै दोस्रो चरणमा चुनाव भएका स्थानीय तहहरूको चाहिँ नगरसभाहरू चाहिँ अझै पनि कतै त गठन भइसक्यो, कतै गठन हुने क्रममा छन् र केही स्थानीय तहको चाहिँ चुनावै हुन बाँकी छ, त्यहाँ चाहिँ बजेट तर्जुमा कसरी हुन्छ?
अब तत्कालको लागि सम्बन्धित कार्यकारी अधिकृतहरूलाई अहिले स्थानीय तहमा चुनाव भएर सबै नतिजा नआइसकेको ठाउँमा चाहिँ स्थानीय तहको कार्यकारी अधिकृतहरूलाई सभाको अधिकार प्रयोग गर्ने अधिकार छ नेपालको, त्यो हाम्रो चाहिँ स्थानीय तह सञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधिमा के अरे आदेश 2074 त्यो कुरा स्पष्ट उल्लेख गरेको छ, र त्यसमा चाहिँ आप उनै नसक्ने अवस्थामा चाहिँ तत्काल नै उहाँहरूले चाहिँ त्यो चालु खर्चतर्फ तलब भत्ता लगायत डे टु डे खर्चहरू चाहिँ अनुमोदन गराएर जान सक्नुहुन्छ। होइन अब यो दुई चार दिन एक दुई दिनभित्रमै त्यो चाहिँ पूर्ण रूपमा हुन्छ भने फेरि बजेट तर्जुमाको प्रक्रिया उहाँहरूले तत्काल सुरु गर्नुभयो भने त्यसलाई तत्काल सुरु गर्न सकिन्छ निर्वाचन भएको हकमा, होइन अब निर्वाचन नभएको हकमा चाहिँ उहाँ कार्यकारी अधिकृतहरूलाई त्यो अधिकार दिइएको छ, त्यो अधिकार प्रयोग गरेर उहाँहरूले चाहिँ चालुतर्फको यो तत्काल खर्च नगरी नहुने तलब भत्ता लगायत जुन ओभरहेड कस्ट हुन्छन् बत्ती पानी धारा बिजुली जस्तै यस्ता खर्चहरू चाहिँ उहाँहरूले त्यो उसमा अनुमोदन त्यतिको चाहिँ आफूले बैठक बसेर अनुमोदन गराउने, बाँकी चाहिँ पूर्वाधारका र अरू जति पनि विकास निर्माणका कामहरू चाहिँ पछि निर्वाचित प्रतिनिधिहरूको सभा बहाल भइसकेपछि त्यो सभाले चाहिँ पछि फेरि अर्को सभाको बैठक बोलाएर त्यसमा चाहिँ फेरि त्यसमा चाहिँ बजेट
ती ठाउँमा चाहिँ चालु खर्च मात्रै खर्च
फेरि त्यसरी जान्छ र त्यो पूरक बजेटको रूपमा उहाँहरूले फेरि ल्याउनुहुन्छ।
जस्तै असार मसान्तभित्र चाहिँ कुनै स्थानीय तहमा चाहिँ विवादको कारण के भएर चाहिँ त्यो बजेट पारित भएन भने के हुन्छ भोलिपल्टदेखि खर्च गर्नुको लागि? हाम्रो जस्तै केन्द्रमा जस्तै पेसकी विधेयक ल्याएर पेसकी बजेट दिने चलन हुन्छ कसरी?
सबभन्दा स्थानीय तहमा डिफेक्टै त्यही छ, किनकि पेसकी बजेटको व्यवस्था स्थानीय तहमा छैन, र जसरी स्थानीय उसमा चाहिँ त्यहाँ एक तिहाईसम्मको बजेट खर्च गर्ने अख्तियारी चाहिँ पेसकी बजेट मार्फत स्वत जान्छ, होइन पेसकी बजेट चाहिँ पास हो भने, तर त्यो अवस्था चाहिँ स्थानीय तहमा छैन, त्यही हुनाले उहाँले जसरी हुन्छ आफ्नो डेडलाइनभित्र पास गर्नु पऱ्यो, नत्र पनि जति दिन ढिला हुन्छ उहाँका क्रिया कामहरू पनि उहाँको जनताको सेवा पनि त्यति दिन ढिला हुन्छ, त्यति दिन खर्च गर्न पाइँदैन जतिखेरसम्म त्यो स्वीकृत हुँदैन।
भनेपछि त जति सके
चाँडो पास गर्नु राम्रो, किनकि साउन 1 गतेबाट उहाँहरूको सर्वसम्मति कोष सञ्चालन गर्न पनि सक्नुहुन्न नि कानुन नभएसम्म त, कानून उहाँले यही उसबाट चाहिँ अधिवेशनबाट पास गर्नुपर्छ, हामीले सभालाई अधिवेशन गर्ने भने अधिवेशन नै भन्छौँ, त्यो अधिवेशनबाट पास गर्नुपर्छ।
जस्तै यो अहिलेसम्म चाहिँ असार मसान्तभित्र बजेट पास गर्न चाहिँ कर्मचारी तपाईँहरूले चाँडै पठाउँछु, कर्मचारी व्यवस्थापन निर्देशिका पनि जारी गर्नुभयो, तर धेरै ठाउँका पदाधिकारीहरूले चाहिँ हामीले कर्मचारी नपाएका कारणले गर्दाखेरि यो बजेटको तर्जुमा चाहिँ गर्न सकेनौँ, एक त हामीले बुझेको विषय भएन, प्राविधिक विषय भएन, त्यहाँमाथि पर्याप्त कर्मचारी भएन, हाजिर हुन आउँछु भनेका कर्मचारी साथीहरू पनि आइदिनु भएन भन्ने गुनासो छ।
यो चाहिँ अब हामी सङ्क्रमणकालीन मोडमा छौँ अहिले यतिखेर, यो सङ्क्रमणकालीन अवस्थामा भएको हुनाले तत्काल सबै कुरा एकैचोटि व्यवस्थापन हुन्छ, केही न केही गाह्रै छ, सम्भावना पनि छैन अहिले तत्काल नै, तर त्यसलाई सहजीकरण र सरलीकृत गर्ने भन्ने हो, त्यही उसमा चाहिँ अब हामी अहिले मन्त्रालयतर्फबाट गर्न सक्ने सम्बन्धसम्मको कामहरू चाहिँ हामी आफै गरिरहेका छौँ भने अब त्यो त्यसलाई सहज बनाउने कामहरू गरिरहेको छौँ, त्यो कतिपय चाहिँ हाम्रो मन्त्रालय भन्दा पनि बाहिरको काम, नेपाल सरकारको कामहरू हुन्छन्, कतिपय अरूले गर्नुपर्ने कामहरू हुन्छ, अरूको भूमिका हुन्छन्, सम्बन्धित सबैले चाहिँ बिस्तारै क्रमशः यसलाई चाहिँ स्थानीय तहमा हस्तान्तरण हुनुपर्ने काम कार्यक्रमहरू पनि छन्, त्यसरी त्यस्तै का उ चाहिँ नीतिहरू पनि बन्न बाँकी छ, कानुनहरू बन्न बाँकी छ, बिस्तारै यो हुँदै गर्छ र जे जस्तो अहिलेको सहजीकरण अहिलेको भित्रबाट सहजीकरण खोज्ने हो, तर यो चाहिँ के हो संविधानमा व्यवस्था भइसकेको र अब त धमाधम कानुन बन्ने प्रक्रियामा रहेको हुनाले एक दिन अब यो वर्ष आर्थिक वर्षभित्र काहीँ न काहीँ यसलाई समायोजन हुनुपर्छ,
एउटा
अहिले चाहिँ हामी दुःख जिल्लो नगर्ने गरी व्यवस्था गर्न खोजेको, तर त्यो सम्भावना भइरहेको छैन किनकि हाम्रो तहबाट हामी सक्दो प्रयास गरिरहेको छौँ, कतिपय कुराहरू कानुन बन्ने कुराहरू कानुन बन्नु पर्ने हुन्छ, अन्य निकायको पनि समायोजनको लागि समायोजन विधेयक चाहिँ संसदमा विचार दिन्छ भनेपछि यो चिजहरू आइसकेपछि यसलाई एउटा खाकाको एउटा स्पष्ट खाका लिन्छ, त्यसले चाहिँ एउटा गति लिन्छ, त्योसम्म चाहिँ हामीले प्रयास पनि गरिरहेछौँ, हाम्रो आफ्नो तहबाट अन्तर निकाय पनि छलफल पनि भइरहेछ, समन्वय पनि भइरहेछ, र त्यही अनुसारले हामी लबिङ पनि गरिरहेछौँ भने त्यही अनुसारले व्यवस्थापन गर्न चाहिँ केही समय लागिरहेछ, अब यो एउटै मात्रै निकायको उसमा भइरहे पनि धेरै सजिलो हुन्छ, तर यो धेरै निकाय चाहिँ इन्भल्भ हुनुपर्ने, जिल्लाका सबै कार्यालयहरू चाहिँ व्यवस्थित गर्नुपर्ने हुनाले त्यसलाई चाहिँ अब क्रमशः स्थानान्तरण गर्दै लैजानुपर्ने हुनाले यो नयाँ विधि पनि भयो, पोहोर गत वर्ष गरे भए यसपालि पनि यसरी गर्नुपर्छ भन्ने त्यही सबै नयाँ चिज सबै चिज नयाँ सिर्जना शून्यबाट सुरु गर्नुपर्ने हुनाले केही अन्यलता चाहिँ आएको छ, त्यसलाई चिर्ने प्रयासहरू हामी गरिरहेछौँ।
अन्तिममा यो अलिकति सशर्त र निशर्तीय बजेट जुन दुई खालको बजेट गएको छ स्थानीय तहमा, त्यसको खर्च गर्दाखेरि चाहिँ अब यो सभाले कसरी छुट्याउने, त्यसलाई कुन चाहिँ खर्च गर्न अहिले अख्तियार दिने यो भनेर छुट्याउने, कुन चाहिँ राख्ने?
अब यो अख्तियारको माध्यमबाट पैसा जाँदैन, यो चाहिँ सिधै अब अर्थ मन्त्रालय साउन एक गते एक तिहाई बजेट एकमुष्ट पठाउँछ, सम्बन्धित स्थानीय तहमा एक तिहाई बजेट साउन एक गते पठाउँछ, किनकि यसको अरू कुनै अख्तियारी कहीँबाट जाने प्रोसेसबाट जाँदैन, यो सिधै स्थानीय तहको सर्वसञ्चित कोषमा गएर जम्मा हुन्छ, त्यो सिस्टमबाट जाने हुनाले अहिले त्यो समस्या छैन, तर दुईवटा कुरा चाहिँ के हो भने सशर्त अनुदान चाहिँ तोकिएको शीर्षकमा मात्र खर्च गर्न पाइन्छ, अन्य शीर्षकमा खर्च गर्न पाइँदैन, यो सामान्य वित्तीय सामान्यकरणको रकम चाहिँ आफूलाई आवश्यकताको क्षेत्रहरू त्यसपछि गएर कुन कुन बजेट शीर्षक काटिएको छ, धेरै बजेट शीर्षक काटेर जिम्मेवारी पनि गएको छ कि पैसा सँगसँगै जिम्मेवारी पनि गएको छ, त्यो जिम्मेवारीको क्षेत्रहरू पहिचान गरेर आवश्यकता क्षेत्रहरू पहिचान गरेर र आफ्नो वित्तीय सामान्यकरणले आफ्नो आन्तरिक आमदानी कति छ त्यसलाई व्यवस्थित गरेर त्यसमा आवश्यकता अनुसार बजेट विनियोजन गर्न सक्नुहुन्छ, स्थानीय तहले आफैले गर्न सक्छ। यो
अन्तिममा यो स्थानीय तह चाहिँ छुट्टै एउटा सरकार भने पनि मन्त्रालयहरूबाट चाहिँ विभिन्न किसिमका निर्देशिकाहरू जारी हुँदा चाहिँ तल्लो तहका अधिकार चाहिँ कटौती भयो भन्ने गुनासो आएको छ, यो तपाईँहरूको बाध्यता हो कि यो गर्नै पर्थ्यो, किन यस्तो भइरहेछ?
अहिले दुई किसिमको अतिवादहरूले यहाँ धेरै सताएको छ क्या मुलुकमा, एउटा अतिवाद भनेको के पनि नगर्ने, आफू खालि चुबुलाको माथिबाट गर्दैन भनेर माथि फर्किने, सबै चिज पढ्दैन नपढ्ने, कानुन पनि पढ्दैन, अरू पनि हेर्दैन, सबै माथिले गर्दैन भनेर धारे हात लाएर माथि देखाउने गाली गर्ने एउटा छ भने, अर्को चाहिँ सबै चिज हामी नै हौ, अब चुनाव जितेपछि सबै चिज गर्न पाइन्छ भन्ने र अनि त्यसपछि माथिको कुरा किन मान्ने भन्ने, ऊ चाहिँ दुईवटा अतिवाद छ, त्यही हुनाले यो अतिवादलाई हामीले चिर्नुपर्ने हुन्छ। त्यो के हो भने संविधानमा व्यवस्था भए अनुसारको स्थानीय तहले आफूले कानुन बनाउन सक्ने भन्ने छ, तर कानुन कस्तो बनाउने भन्ने त आफूले पनि बनाउन नसक्ने अर्काले भने पनि मान्न पऱ्यो कि, स्थानीय तहमा त्यो कानुन नबनाइदिने हो भने अहिले व्यवस्थापन नगरिदिने हो भने त चुनाव जितिहाल्यो भोलिपल्ट गएर त्यहाँ त गर्न सक्ने अवस्था केही छैन, त्यही हुनाले हामीले के हो नमुना कानुनहरू बनाइदिने, जस्तै कि कार्यविधान नियमले बनाउने भनेको छ, बनाउनु जान्नु पऱ्यो कि ढङ्ग हुनु पऱ्यो कि अर्काले भन्ने मान्नु पऱ्यो, ऊ त जस्तै अनि त्यसपछि गएर केन्द्रले पठाएको उता समानीकरण अनुदान सशर्त अनुदानमा त सर्त हुन्छ, केन्द्रले भनेको ठाउँमा खर्च गर्नुपर्ने त हुन्छ नि, तर केन्द्रले गरेको ठाउँमा नगरिकन अर्को ठाउँमा त खर्च गर्नु भएन। त्यसपछि यहाँ कुनै वैदेशिक सहयोग आउँदा त विदेशी त्यो दाताको चाहिँ त्यहाँ चाहिँ विभिन्न ऊ हुन्छ के अरे उहाँ आफ्नो आफ्नो त्यहाँ चाहिँ शर्त हुन्छ भनेपछि केन्द्रले दिएको पैसा त के केन्द्रको पैसा म लिन्न चाहिँदैन तिम्रो पैसा चाहिएन भनेर भन्न सक्नु पर्यो। अब सबै चिज रजाइ चाहिँ केन्द्रकै पैसामा गर्नुपर्ने, सबै उहाँ गाडीदेखि लिएर सबै किन्नदेखि लिएर सबै केन्द्रमा गर्नुपर्ने, अनि त्यसपछि केन्द्रकोले त त्यो काहीँ न काहीँ त त्यो दिन्छ नि, त्यो त आफ्नो त त्यो उसमा त कि केन्द्र सरकार बराबरको सरकार हो भन्नु पऱ्यो, केन्द्र सरकार भन्दा केन्द्रीय सरकार भन्दा चाहिँ स्थानीय सरकार ठुलो हो भनेर संविधानमा लेखिदिनु पऱ्यो कि त्यो म पैसै लिन्न भन्नु पऱ्यो कि म केन्द्रीय सरकारको अनुदानै लिन्न भन्नु पऱ्यो, नत्र भने त दिइसकेपछि त काहीँ न काहीँ त उद्या हुन्छ नि। जस्तै कि नेपाल केन्द्रीय सङ्घीय सरकारले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धताको जनाएको हुन्छ, आफ्नो कामहरू देखाएको हुन्छ, त्यो त जहाँ पाए पनि खर्च गर्न त दिँदैन नि। आफूले यहाँ केन्द्रले नै भत्ता बाँडिरहेको छ, स्थानीय तहले नि भत्ता बाँड्न सुई सुई यहाँ बाटो खन्न पठाएको पैसाले भत्ता बाँड्न दिँदैन नि। त्यसपछि त्यहाँ झोलुङ्गे पुल हाल्न दिएको पैसाले चाहिँ त्यहाँ चाहिँ गएर चाहिँ भोज भतेर गर्न दिँदैन नि। त्यहाँ चाहिँ गएर सिँचाइको लागि कुलोको लागि दिएको पैसा जेटिएको तलब चाहिँ लगाएर दिएको पैसा त मोबाइल किन्न त खर्च गर्न दिँदैन नि। त्यो त मान्नुपर्छ किनकि त्यो त काहीँ न काहीँ तोकिएको उसमालाई सही कामको लागि भन्ने हो, एउटा पाटो त्यो छ भने अर्को पाटो चाहिँ केन्द्रीय सरकार चाहिँ सङ्घ प्रदेश र स्थानीय तहको बिच अन्तर सम्बन्ध भन्ने हुन्छ, यो छुट्टै अलग्गै छुट्टै छुट्टिएको राज्य होइन कि, कुनै पनि देशबाट अलग राज्य बनाएर त्यसै अलगै संविधान बनाएको होइन कि, यही संविधान अनुसारको सङ्घ पनि हो, प्रदेश पनि हो, स्थानीय तह पनि हो, सबैले त्यो संविधान त मान्नै पर्ने हुन्छ। संविधानमा व्यवस्था अन्तर सम्बन्धको व्यवस्था छ, कानुन बनाउने अहिले पनि स्थानीय तहको धेरै जस्तो कानुन चाहिँ सङ्घले बनाउनु पर्ने हुन्छ, के अरे जस्तो कानुनहरू चाहिँ अहिले पनि त त्यो के अरे प्रदेशले बनाउनु पर्ने हुन्छ, प्रदेश कानुन बनाउँछ। अहिले सुविधाहरूको विषय त्यत्रो कुरा उठाएको छ तर त्यो सुविधा किन मिल्दिन मिल्दैन भने प्रदेश कानुन बनिसकेको छैन कि, अहिले प्रदेश कानुनले धारा 227 पक्कै लेखिया छ कि त्यो हेरिँदैन कसैले। त्यसपछि गएर स्थानीय तहलाई व्यवस्थापन गर्न त धारा 296(4) के भन्छ भने प्रदेश तह नबनाउन्जेल त कानुन बनाइदिने काम त सङ्घको हो नि, सङ्घले बनाउँदै त्यो कामै नबनाइदियो भने त कामै पर्दैन। धारा 302 बमोजिमको स्थानीय तहलाई व्यवस्थापन गर्न चाहिँ आदेश जारी नगर्ने भने स्थानीय तह कसरी चल्छ, कानुन छैन। अनि त्यति मात्रै होइन, धारा 332(8) उपधारा 8 के छ भने सङ्घ र सङ्घले स्थानीय के अरे प्रदेश सरकार वा आफैले चाहिँ एउटा प्रदेश सरकार मार्फत वा आफैले चाहिँ एउटा चाहिँ स्थानीय तहलाई चाहिँ आवश्यक सहयोग र निर्देशन सहयोग गर्न पनि सक्छ, निर्देशन दिन पनि सक्छ भनेको छ कि, त्यो निर्देशन मान्नुपर्ने चाहिँ स्थानीय तहको कर्तव्य हुनेछ भनेर प्रश्न लेखिहाल्छ कि। त्यही हुनाले यसमा अधिकार हनन भयो होइन भने होइन कि, यो बढी जान्ने भयो, बढी ऊ चाहिँ चाहिने ठाउँमा ऊ भएन, तर सबै ऊ होइन कि, यहाँ केही ठाउँबाट मात्र कुरा आएछ। यो चाहिँ अहिले धेरै जस्तो यस्ता विषयवस्तु चाहिँ कस्तो भने स्थानीय जनप्रतिनिधिको नामबाट भन्दा पनि स्थानीय जनप्रतिनिधिको नाम बेचेर अन्य विभिन्न निकायहरूबाट अन्य विभिन्न ऊ चाहिँ एनजिओहरू अरू अरू उसबाट चाहिँ यस्ता कुराहरू आइरहेको देख्छु क्या मैले, अरू नै एडभोकेसी गरिरहेछन् कि। साँच्चैकै आजको दिनसम्म स्थानीय तहमा हामीले पनि धेरै उसमा चाहिँ नजिक सँगसँगै बसेर काम गरिरहेछौँ, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू उहाँहरूले यो कुरा भन्नुभएको छैन कि आजको दिनसम्म, तर यो सबै कसले भनिरहेछ भन्दाखेरि काहीँ न काहीँबाट अरूले बोलिदिएर प्रायोजित भएर अरूले बोलिदिइरहनु भएको छ भनेपछि साँच्चैकै आजको उसमा चाहिँ आएको छैन। त्यो
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बनाइरहेको बजेट र त्यसमा ध्यान दिनुपर्ने कुरा, कर्मचारीको व्यवस्थापन जस्ता विषयमा छलफल गरिरहेका छौं। कार्यक्रममा दोलखा र म्याग्दीका स्थानीय प्रतिनिधिले कसरी बजेट बनाइरहेका छन् भन्ने बारे तयार पारिएको सामग्री बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिनु नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बनाइरहेको बजेट र ध्यान दिनुपर्ने विषयवस्तुबारे छलफल गरिरहेका छौं। पहिलो चरणमा चुनाव भएका 3, 4 र 6 नम्बर प्रदेशका स्थानीय तहहरूले धमाधम आफ्नो गाउँ वा नगरसभामा बजेट प्रस्तुत गरिरहेका छन्। त्यसै क्रममा हिजो दोलखाका स्थानीय तहमा पनि बजेट प्रस्तुत भएको छ। थप विवरण दोलखा सहकर्मी उषा तामाङबाट।
स्थानीय निकाय खारेज भई स्थानीय तह लागू भएपछिको पहिलो नगर तथा गाउँसभा दोलखामा भटाभट सम्पन्न भइरहेका छन्। आइतबार दोलखाको भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकामा नगरसभा तथा गाउँसभा सम्पन्न भएको छ। दोलखा सदरमुकाम चरिकोटमा आइतबार सम्पन्न भीमेश्वर नगरपालिकाको प्रथम नगरसभाले 36 करोड़ रूपियाँ भन्दा बढ़ीको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। 20 वर्षपछि सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले तर्जुमा गरेका कार्यक्रम तथा योजना जनप्रतिनिधिबाटै नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। दोलखा सदरमुकाम चरिकोटमा आइतबार आयोजित कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला समन्वय समितिको कार्यालय दोलखा र अन्य निकायबाट प्राप्त बजेट सीमाका आधारमा आगामी अब 74-75 को लागि पुँजीगत तर्फहरू 16,76,41,000 र चालू तर्फहरू 20,01,09,000 समेत गरी कुल बजेट रु 36,77,50,000 को हुने गरी पेश गरेको छु। यस बजेटमा समायोजनमा आउने विषयगत शाखा जस्तै शिक्षा, स्वास्थ्य लगायतको तलब भत्ता जस्ता रकमहरू सशर्त अनुदानका रूपमा रु 5,25,63,000 समावेश भएको। सो रकम पनि चालू खर्चतर्फ प्रक्षेपण गरिएको हुँदा चालू पुँजी बढी देखिन गएको बेहोरा अवगत गराउन चाहन्छु। विषयगत शाखाको बजेट यकिन भई आएपछि सोको यथार्थतामा संशोधन हुन सक्ने अवस्था रहेको बेहोरा अवगत गराउन चाहन्छु। उक्त प्रस्तावित बजेट मध्ये आन्तरिक स्रोतबाट रु 2,50,00,000, आन्तरिक कर तथा राजस्व 1,25,00,000, राजस्व बाँडफाँड रजिस्ट्रेसन दस्तुरबाट 75,00,000 र उपभोक्ता लागत सहभागिताबाट रु 50,00,000 आमदानी हुने र नेपाल सरकारबाट रु 34,27,50,000 प्राप्त हुने अनुमान गरिएको छ।
स्थानीय तहको पहिलो नगरसभाले आर्थिक विकास अन्तर्गत उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी वित्तीय क्षेत्रहरू, सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवर्धन, खेलकुद तथा मनोरञ्जन, पूर्वाधार विकास लगायतका कार्यक्रम समेटेको छ। यसै गरी पूर्वाधार विकास अन्तर्गत स्थानीय सड़क, पुल, पुलेसा, सिंचाई, भवन तथा शहरी विकास, एकीकृत बस्ती विकास, ऊर्जा, संचार, वातावरण तथा विपद व्यवस्थापन अन्तर्गत वन तथा भू संरक्षण, जलधार संरक्षण, वातावरण संरक्षण तथा जलवायु परिवर्तन, विपद व्यवस्थापन, फोहोर मैला तथा ढल व्यवस्थापन, बारुण यन्त्र, अन्य मेसिन सञ्चालन र संस्थागत विकास तथा सेवा प्रवाह अन्तर्गत सुशासन प्रवर्धन र सामान्य सेवा समेटिएको छ। दोलखामा सशर्त अनुदानतर्फ कर्मचारी तलब भत्ता र निशर्त अनुदानतर्फ 25% चालू खर्च राखी सम्पूर्ण रकम पुँजीगततर्फ विनियोजन गर्ने भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीको भनाइ छ।
यसमा सशर्त अनुदान भनेको चाहिँ जुन यो विषयगत शाखाहरू जो चाहिँ समायोजनमा आउँदैछन्, कर्मचारीहरू शिक्षा, स्वास्थ्य, पशु यो लगायतका कर्मचारीहरू समायोजनमा आउँछन्, उनीहरूको तलब भत्ता लगायतको चाहिँ त्यो सशर्त अनुदानभित्र परेको छ। र वित्तीय समानीकरणभित्र चाहिँ हामीले विनियोजन गर्ने बजेट रहेको छ र त्यसमा हामीले 25% भन्दा केही कम चालू पुँजीमा खर्च गरेर बाँकी रकम र हाम्रो आन्तरिक आयको रकमसहित चाहिँ लगभग 15 करोड़को हाराहारीमा चाहिँ हामीले आगामी आवको लागि चाहिँ विकास निर्माणका शीर्षकहरूमा चाहिँ विनियोजन गर्नेछौँ र त्यो योजनाहरू चाहिँ वडा विभिन्न बस्ती वडाबाट आइसकेको छ र त्यसलाई प्राथमिकताका क्रममा राखेर अनि त्यस त्यो पनि सेक्टर वाइज फेरि त्यो पुनः भौतिक पूर्वाधारका कुराहरू, स्वास्थ्यका, शिक्षाका कुराहरूमा हामी त्यसरी खर्च गर्छौँ।
चालू आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष 2073-74 का लागि 9 करोड़ 15,91,000 बजेट विनियोजन भएको थियो। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष 2074-75 लागि प्रस्तावित बजेट करिब 4 गुणा बढ़ी हुन आउँछ। गएका वर्षहरूमा विकासका लागि छुट्याइएका बजेट अर्थात पुँजीगत बजेट खर्च हुन नसकी फ्रिज जाने गरेको थियो। असारको मसान्तमा आएर सम्पूर्ण बजेट खर्च गर्ने प्रवृत्तिका कारण पनि बजेट फ्रिज गएको पाइन्छ। बजेट सकाउनकै लागि नभई जनताले नतिजा पाउने गरी रकम खर्च गर्ने सोच रहेको सुनाउनुहुन्छ मेयर केसी।
हामी यो असार मसान्त पर्खनु पर्ने यो प्रवृत्तिलाई चाहिँ हटाउनु पर्छ भन्ने मान्यताका साथ हामी अगाडि जान्छौँ र हामी यो असार मसान्तमा बजेट सक्ने खालका काम भन्दा पनि जनताले अनुभूति गर्ने खालका काममा हामी ध्यान दिनेछौँ।
प्रत्येक ओडाबाट ओडा तहका जनप्रतिनिधिले छनौट गरेका योजनालाई प्राथमिकताका साथ समेटिएको पाइन्छ। 20 वर्षपछि जनताले जनप्रतिनिधि पाएका छन् तर जनप्रतिनिधिले जनताले महसुस गर्न सक्ने गरी आफ्नो उपस्थिति भने देखाउन सक्नुपर्छ।
दोलखाबाट अब लागू 4 नम्बर प्रदेशको म्याग्दीतिर साथी प्रताप बानियाले बेनी नगरपालिकाकी उपमेयर सञ्जु बडुवालसँग त्यहाँको बजेट निर्माण बारे कुराकानी गर्नुभएको छ।
स्थानीय तहमा पहिलो पटक केन्द्र सरकारले जस्तै बजेट प्रस्तुत गर्न पाउँदा जनप्रतिनिधिको हिसाबले यहाँले कस्तो अनुभूति गर्नुभएको छ?
स्थानीय तहको पहिलो पटक यो जनप्रतिनिधि आएपछि यो आर्थिक बजेट चाहिँ जुन गर्ने बजेट प्रस्तुत छ, वास्तवमा यो सिंहदरबारलाई सिंहदरबार चाहिँ गाउँ गाउँमा सिंहदरबार दिएको भनेर जुन एउटा अनुभूति भइराख्दाखेरि जसरी उसले बजेट प्रस्तुत गर्दा अर्थमन्त्रीले गर्दाखेरि सुन्नमा आनन्द आउँथ्यो, अहिले आफैलाई भोगाइ पर्दाखेरि अलिकति गाह्रो भएको छ। किनभने अब बजेट आएको छ, त्यसलाई सँगसँगै नगरवासीहरूकै सम्बोधन मिलाउनलाई अलिकति गाह्रो भइराखेको छ। अब यसलाई हामी यहीमा छलफलमै छौँ, अझै पनि निष्कर्ष हुँदैछ यसको बारेमा। गाह्रो चाहिँ अलिकति गाह्रै भएको छ।
कति रकमको बजेट बन्यो अनि यसको आयतर्फ कति छुट्याउनु भएको छ, त्यसै गरी व्ययतर्फ कति छुट्याउनु भएको छ?
यस्तो छ, यसको टोटल हाम्रो बजेट भनेको केन्द्रबाट आएको 35 करोड हो। यसमा हामी आन्तरिक स्रोत जोडेर लगभग 37 करोडको अहिले बजेट विनियोजन गर्दैछौँ। अब यसमा आएर व्ययतर्फको चाहिँ टोटल आइ नसकेको भएर अलिकति यसलाई छुट्याउन चाहिँ नसकिराखेको, यो निरन्तरता रहिराखेको छ।
स्थानीय तहले बनाएको बजेटमा कुन कुन क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा कति कति रकम विनियोजन गर्नुभएको छ?
हाम्रोमा यस्तो छ, यो वडा स्तरमा पनि यो सबै कुराहरू समेटिएको छ र यसलाई फेरि यो 6 वटा विषयगत समितिहरू छ। त्यो 6 वटा विषयगत समितिमा सामाजिक विकासतर्फ चाहिँ हामीले 1 करोड छुट्याएका छौँ र आर्थिक विकासतर्फ 1 करोड, वित्तीय व्यवस्थापन र सुशासनतर्फ 25 लाख, अनि त्यसै गरी वातावरण तथा वातावरण सम्बन्धी वातावरण तथा विपद व्यवस्थापनमा 1 करोड 50 लाख र पूर्वाधारतर्फ 3 करोड 50 लाख गरेर हामीले यो विषयगततर्फ 8 करोड लगभग 8 करोड छुट्याएका छौँ भने वडा स्तरमा एउटा वार्डमा 50,000 दरले 10 वटा वार्डमा 5 करोड र बाँकी पुँजीगततर्फ तर्फ चाहिँ छुट्याइराखेका छौँ।
बजेट विनियोजन गर्दा प्राथमिकता कुनलाई दिनुभयो, जस्तै शिक्षा, स्वास्थ्य, यातायात खास गरी भन्दा यीमध्ये कुन क्षेत्रलाई चाहिँ महत्त्व दिनुभएको छ?
हाम्रोमा यो लगभग बराबर जस्तो जस्तो पनि देखिरहेको छु मैले, होइन। अब यो यातायात पनि त्यत्तिकै महत्त्वपूर्ण छ, होइन, मानिसका लागि अहिले हिँडडुल गर्न जस्तो बिरामी पर्दाखेरि सवारी साधनहरूका लागि चाहिँ यातायातको सबभन्दा पहिला प्राथमिकता यातायात भएको हुनाले हामीले यातायातलाई पनि त्यत्तिकै प्राथमिकता राखेका छौँ। शिक्षा, स्वास्थ्य, खानेपानी यो चाहिँ झन् मानव जीवनको एकदमै नजिकै जोडिएको हुनाले यसलाई पनि प्रत्येक वार्डमा एक घर एक खानेपानीको अवधारणामा पनि हामीले यसलाई विकास गरेका छौँ र शिक्षा स्वास्थ्यलाई पनि त्यहीमै नै गरेर हामीले लगभग बराबर जस्तो वितरण गरेका छौँ।
स्थानीय तहले आफ्नो आन्तरिक स्रोतहरू के निर्धारण गरेको छ बजेट निर्माण गर्दा?
यो म आफै नै राजस्व परामर्शको संयोजक भएको भएर अब आन्तरिक स्रोतै हामीले खोजी गर्नुपर्ने भएको छ, होइन। अब त्यसमा चाहिँ हामीले उठाइराखेको यी सामान्य करहरूको दायराहरू छँदैछन् भने अब हाम्रो जिल्लामा आन्तरिक स्रोत बढाउनका लागि यहाँ पर्यटकीय धार्मिक क्षेत्रहरूलाई चाहिँ पहिचान गरी त्योबाट पनि आर्थिक के अरे यो आन्तरिक स्रोत गर्दैछौँ भने यता घरबहाल कर अनि सम्पत्ति करलाई पनि लागू नभइसकेको भएर यसलाई पनि प्राथमिकतामा राखेर यो तत्कालै लागू गर्नुपर्ने हामीले देखिरहेका छौँ र यसमा अब यो साउन पछाडि नै हामी यो गृह कार्यमै लागेर यसलाई प्राथमिकता दिएर आन्तरिक स्रोत जति सक्छौँ आन्तरिक स्रोत एकदम बढाउने खोजीमै छौँ हामीहरू।
आन्तरिक स्रोतबाट कति आमदानी गर्ने लक्ष्य निर्धारण गरिएको छ?
यो साल चाहिँ हामीले आन्तरिकमा 1,60,00,000 रुपियाँ अनुमान गरेका छौँ। अब यो घरबार कर र यो सम्पत्ति कर यो चाहिँ वृद्धि भयो भने लगभग 2 करोड चाहिँ नाग्छ जस्तो लाग्छ मलाई।
अन्त्यमा यहाँहरूले बजेट बनाउँदा आफ्नो सेवा सुविधाको लागि कति रकम विनियोजन गर्नुभएको छ?
यसको लागि अलिक अप्ठ्यारै क्वेसन सोध्नुभयो। यसको लागि हामीले छुट्याएकै छैनौँ। हेर्नुहोस्, अब बैठक भत्ता सामान्य अब त्यो पनि कर्मचारीहरूबाटै हाम्रो कार्यकर्ता सर एकाउन्टिङ सरहरूले नै तोक्नु भएको थियो हिजो। आफ्नो सुविधाको लागि हामी वडा अध्यक्ष प्रमुख उपप्रमुख कोहीले पनि सोचेका छैनौँ। कता चाहिँ सुन्नमा आएको, अब प्रदेशको सरकार भएपछि प्रदेश सरकारले मात्रै तोकिदिने रे, त्योभन्दा अगाडि चाहिँ आन्तरिक स्रोतबाटै जनप्रतिनिधिहरूलाई सेवा सुविधा दिने भन्ने कुरा सुनेका छौँ। त्यसको बारेमा हामीले केही पनि छलफल गरेका छैनौँ।
यो कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। बदलियो नेपालको आजको अंकमा हामीले स्थानीय तहमा बजेट निर्माणको प्रक्रियाबारे स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङसँग कुराकानी गर्यौं भने दोलखा र म्याग्दीका प्रतिनिधिहरूको बजेट निर्माणको अनुभव पनि साटासाट गर्यौं। उहाँहरूसँग गरिएको कुराकानीसँगै हामी उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिनु नेपालको अन्त्यतिर आइपुगेका छौ। कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।